الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده أما بعد وعن معاذ رضي الله تعالى عنه أن رسول الله صلى الله عليه وسلم يا معاذ أخذ بيده وقال يا معاذ والله إني لأحبك فقال أوصيك يا معاذ لا تدعن في دبر كل صلاة تقول اللهم أعني على ذكرك وشكرك وحسن عبادتك أو كما قال رسول الله صلى الله عليه وسلم رواه أبو داود بإسناد صحيح. میرے محترم بھائیوں اور پردہ نشین میری مائیں اور بہنیں، امام نووی رحمت اللہ علیہ نے کتاب الدعا میں کہ نماز کے بعد کون کون سی دعائیں مانگنی چاہیے، گویا کہ سمجھو کہ اللہ کے نبی علیہ الصلوۃ والسلام کا ہم پر بڑا احسان ہے کہ انہوں نے ہمیں ہر موقع پر کون سی دعا پڑھنی چاہیے، کب پڑھنی چاہیے، کیا پڑھنا چاہیے، وہ تمام باتیں ہم کو سکھائی ہے. یہ گویا کہ نبی اکرم صلی اللہ علیہ وسلم کا ہم پر سر کے بالوں سے لے کر پاؤں کے ناخن تک اتنے احسانات ہیں اور ہم احسان میں ڈوبے ہوئے ہیں. نسل در نسل تیری ذات کے مقروض ہیں ہم، نسل در نسل تیری ذات کے مقروض ہیں ہم، تو غنی ابن غنی ہے میرے مکی مدنی صلی اللہ علیہ وسلم. نسل در نسل باپ پردادا سب نبی اکرم صلی اللہ علیہ وسلم کے محمد مصطفیٰ احمد مجتبیٰ کے مقروض ہیں، ان کے احسانات میں ڈوبے ہوئے ہیں. ان کے بے شمار احسانات میں سے ایک سب سے بڑا احسان یہ ہے کہ ہم کیسے اللہ سے مانگے، دعا قبول کیسے ہو. ایسی ایسی دعائیں سکھائی کہ اگر نبی اکرم صلی اللہ علیہ وسلم وہ دعائیں نہ مانگتے اور نہ بتلاتے تو ہم ایسی دعائیں مانگ نہیں سکتے تھے. اللہ رب العزت کے رحمت کے دروازے کھولنے کی چابیاں اللہ کے نبی نے ہمیں عطا فرمائی ہیں. مسنون دعائیں سکھا کر کے اللہ کی رحمت کے خزانے لوٹنے کی چابیاں، کیز آف دا ٹریزر آف دا مرسی آف اللہ، ہاؤ ٹو گیٹ دا رحمت آف اللہ، یہ ہمیں سکھلا کر گئے. ایک آدمی کے پاس چابی کا بنچ ہو اور اس کو پتا ہے کہ بھائی یہ چابی اس دروازے کو لگتی ہے، یہ چابی اس دروازے کو لگتی ہے، یہ گھر کی چابی ہے، یہ گاڑی کی چابی ہے، یہ فلاں چابی ہے، روزانہ کھولتا ہے، اس کے ہاتھ میں ہے، اس کو سب پتا ہے. فرمایا وہ کتنا جلدی اس دروازے کو کھول دیتا ہے اور اپنا کام کر لیتا ہے، گھر میں داخل ہو جاتا ہے، آفس میں داخل ہو جاتا ہے، دکان میں داخل ہو جاتا ہے، فیکٹری میں داخل ہو جاتا ہے، گاڑی میں داخل ہو جاتا ہے. تو جب کبھی مسنون دعاؤں کو دیکھا کرے، ساری دعاؤں کو دیکھا کرے تو یہ تصور کرے، دماغ میں سوچے کہ یہ مسنون دعائیں جو ساری ہے یہ چابیوں کا گچھا ہے، بنچ آف دا کیز ہے، बंच ऑफ द कीज है। कोई दुआ कौन सा दरवाजा खुलवा देती है, कोई दुआ कौन सा दरवाजा खुलवा देती है, अगर ही हम इन तमाम चाबियों को लगाना सीख ले, हाउ टू ओपन, कैसे दरवाजा खोलना है सिर्फ सीख ले, तो अल्लाह की हर नेमत हमें मिल सकती है, हम महरूम नहीं रह सकते। अब एक आदमी ने मस्जिद की चाबी उसके पास है, उसने खोला, अब कोई आदमी आकर कहे भाई वो मस्जिद की चाबी लाओ, मुझे मस्जिद खोलनी है, अब दे दी जाओ खोलो, और ये आदमी जाकर खोल रहा है, दरवाजा खुल ही नहीं रहा है, ताला खुल ही नहीं रहा है, जाकर कहता ये चाबी नहीं, अरे भाई मैं रोजाना खोलता हूं, यही चाबी है, तुम्हें खोलते नहीं आता, हाउ टू ओपन, उल्टी करने की बजाय सीधी कर दी, सीधी की बजाय उल्टी कर दी, खोलते ही नहीं आता। तो जाहिरी बात है उसमें ताले का कसूर नहीं है, चाबी का कसूर नहीं है, वो कसूर उस आदमी का है जिसको नहीं आता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें दुआओं का बंच दे दिया है कि भाई ये दुआ करो तो ये मिलेगा, ये दुआ करो तो ये मिलेगा। फरमाया अभी पिछले रिवायत गुजरी कि अगर हर नमाज के बाद 33-33 मरतबा सुबहान अल्लाह अल्हम्दुलिल्लाह अल्लाहु अकबर ला इलाहा इल्लल्लाह पढ़ोगे तो अल्लाह तुम्हारे पिछले सारे गुनाह को माफ कर देगा, अगरचे वो समंदर की जाग और फूम के बराबर हो। हमें सिखा दिया, अब अगर हम खोले ही ना तो फिर हमारे गुनाह कैसे माफ होने वाले हैं। तो जितनी मसनून दुआ है ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की मुबारक जबान से निकली और अल्लाह की अल्लाह के दरवाजे रहमत में वो खुलवा चुकी है और खोल करके हमें दिया कि मैं तो जा रहा हूं ये दुआ तुम भी करना। अब हमें खोलते नहीं आता, उसमें नबी सल्लल्लाहु अलैहि वसल्लम का कसूर नहीं, दुआओं का कसूर नहीं है। इसलिए बहुत से मरतबा एक बार लगा के फिर जरा बराबर से लगा खुल जाता है, कोशिश करना हमारा काम है। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम अल्लाह से चाबी लेकर अल्लाह की रहमत के दरवाजे खोल कर गए हैं और ये चाबी लगती है कि भाई फुला दुआ फुला वक्त मांगोगे लग जाएगी। बताया जैसे ईसा अलैहि सलाम फरमाते कुम बिइज़्निल्लाह, मैयत मुर्दा एक ही देर में एक ही मिनट में खड़ा हो जाता था। अगर आज हम वही लफ्ज कब्रिस्तान में चले जाएं और बोले तो कुम बिइज़्निल्लाह सब खड़े हो जाएंगे, नहीं खड़े। बात समझा रही है, अगर वही लफ्ज ईसा अलैहिस्सलाम वाला तो वो मुर्दा क्या, वो कब्र क्या, अगर सामने मुर्दा पड़ा हो भी टस से मस नहीं होगा, हाथ भी नहीं लाएगा। अब 50 बार कुम बिज़्निल्लाह कहो ना वो खड़ा होने वाला नहीं है। तो मालूम हुआ कि अल्फाज तो वही है जो कहने वाले की कैफियत है, जो कहने वाले की जो दुआ करता है उसकी उसमें फर्क है। ईसा अलैहिस्सलाम की कल्बी कैफियत जो आज हमारी कैफियत उसके साथ कोई तनासुब ही नहीं उनका। अगर हमारे दिल में भी रजू इल्लाह तवज्जू इल्लाह हो जाए, अल्लाह रब्बुल इज्जत की मोहब्बत दिल भर जाए, फिर हमारे तरकते हुए दिल से जो दुआ निकले तो उसमें भी कबूलियत रखी है। कैफियत का फर्क है, हम लोग उस कैफियत के साथ अल्लाह से दुआ नहीं करते। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया देखो भाई जब इंसान का पेट हराम से खाली हो, अल्लाह के नबी ने खुद फरमाया दिल पेट हराम से खाली हो, दिल गैरुल्लाह से खाली हो, पेट हराम लुकमों से खाली हो और दिल गैरुल्लाह से खाली हो तो उसकी जबान से निकली हुई हर दुआ अल्लाह कबूल कर लेता। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया हम अपनी दुआओं पर गौर करें। जब दिल ही गैर में अटका हुआ है बहुत सी मतलब दुआ करते हो देखते कहीं और है, तो जाहिरी बात है कि दिल के अंदर मिट्टी के खिलौने मिट्टी के टॉयज अटके हुए हैं। इंसान भी मिट्टी से बना है, ये खिलौने हैं ना, ये दिलों में अल्लाह की मोहब्बत की बजाय दुनिया की खिलौने की मोहब्बत है और हराम लुक में पेट के अंदर है, जब तक ये खत्म नहीं होंगे आपकी दुआ आपकी जगह से आसमान की तरफ परवाज नहीं कर सकते। जब पेट हराम से खाली हो, दिल गैरुल्लाह से खाली हो, फिर दुआ कबूल नहीं होती। तो हम शिकायत करते हैं, भाई इतनी दुआएं करते दुआ कबूल नहीं होती। जरा अपनी गर्दन में झांक कर देख ले, मेरी दुआ कबूल क्यों नहीं होती। हम इल्जाम उनको देते थे, कसूर अपना निकल आया। हम इल्जाम उनको देते थे, कसूर अपना निकल आया। हम भी तो देखे ना कि हम दुआएं मांगते कैसे हैं, वो तो देखो हमारा मांगने का तरीका। और मांगना भी अल्लाह की रहमत को देखकर मांगना है, ऐसा नहीं अल्लाह एक बच्चा दे दे। तो अल्लाह की रहमत में एक ही बच्चा है देने का, उसका खजाना बड़ा पड़ा है। तो मांगते भी ऐसा है, हम मांगने का तरीका भी नहीं आता। इसलिए अल्लाह से खुलकर मांगे। हाँ मैं एक फकीर आदमी हूं, मुझसे कोई मांगे तो मुझसे जितना हो सके एक मांगेगा तो मैं एक दे दूंगा, लेकिन अल्लाह के खजाना ऐसा नहीं है, उसमें तो भरपूर मांगना है। लहू मकालीदुस समावाती वल अर्द वलिल्लाहि खज़ाइनुस समावाती वल अर्द, आसमान के खजाने जमीन के खजाने, आसमानों की चाबियां जमीन की चाबियां अल्लाह के पास है। अल्लाह के खजाने तो एक सहाबी देहात के रहने वाले नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आ गए, बहुत बड़े सहाबी थे लेकिन गांव के रहने वाले थे। कहने लगे अल्लाह के नबी कयामत के दिन हिसाब कौन लेगा। मैंने सवाल किया हु इज गोइंग टू टेक अवर रेकनिंग ऑन द डे ऑफ कयामत, हिसाब किताब कौन लेगा, आप लेंगे या अल्लाह लेंगे। नबी सल्लल्लाहु अलैहि वसल्लम मैं नहीं अल्लाह लेगा। इतना खुश हो गया, कहने लगा अच्छा अगर अल्लाह लेंगे तो मसला ही नहीं, वो तो बड़ा करीम है, दुनिया वालों के पास महदूद है, अल्लाह तो बहुत, उसका तो बहुत बड़ा खजाना, यकीन की बात। तो दुआएं बेशुमार हैं जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हमें सिखाई, उसमें से एक दुआ ये है हजरत मुआज़ इब्ने जबल की, जो आज के सबक में है। फरमाया मुआज़ कितना अच्छा समझाने का अंदाज है, हाथ पकड़ लिया हजरत मुआज़ का, मुआज़ इब्ने जबल का, नबी सल्लल्लाहु अलैहि वसल्लम ने हाथ पकड़ लिया और फिर फरमाया या मुआज़ अल्लाह की कसम मैं तुझसे मोहब्बत करता हूँ। अल्लाह के नबी ने क्या कहा, अल्लाह की कसम अब इस अंदाज से किसी से बात करे तो सामने वाला खुश हो जाता कि मेरा दिल जीत लिया इसने। वल्लाही इन्नी या मुआज़ इन्नी लौहिब्बुका, अल्लाह की कसम बेशक बेशक मैं तुझसे मोहब्बत करता हूं। एम्फसाइज अपॉन एम्फसाइज, डेफिनेटली डेफिनेटली आई लव यू। लेकिन फिर कहा देखो बात कुछ समझानी है तो पहले मोहब्बत की बात की, उसके बाद अब ऐसी बात कर रहे हैं ताकि उनके दिल में मेरी बात क्या हो जाए, बैठ जाए। क्या कहा, उसी क्या मास, मैं तुम्हें एक वसीयत करता हूं। ये तो मास को कहना है लेकिन उम्मत को बतलाना है कि एक चाबी लेकर जाता हूं जिसको मैं आजमा चुका हूं, उसी का वसीयत। वसीयत किसको कहते हैं, मरने वाला मरने से पहले जो वसीयत लिखता है उसको कहते हैं वसीयत। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मास को वसीयत कर रहे कि एक दुआ सिखाता हूं हर नमाज के बाद उसको पढ़ना, कभी उसको छोड़ना नहीं, हर नमाज के बाद। यह हदीस सही हदीस है अबू दाऊद शरीफ की। फरमाया अल्लाहुम्मा, वो दुआ क्या है, अल्लाहुम्मा आइन्नी अला जिक्रिका व शुक्रिका व हुस्नी इबादती, जिनको याद नहीं मेरी माएं और बहनें याद भी कर लूं हर नमाज के बाद। ये नबी सल्लल्लाहु अलैहि वसल्लम ने खास सिखलाई है हजरत मास को और फरमाया उसको छोड़ना नहीं, हर नमाज के बाद एक बार पढ़ लेना। Recite only once. Allahumma a'inna ala dhikrika wa shukrika wa husni ibadat. Ibn Hajar rahmatullah alayhi farmate hain ala dhikrika ka kya matlab hai, hey Allah Quran ki tilawat
और जितनी दुआएं नबी सल्लल्लाहु अलैहि वसल्लम ने मांगी है उन तमाम में हे अल्लाह मेरी मदद फरमा मांगने में, कितनी दुआएं हम याद नहीं लेकिन क्या है सब इसमें शामिल है। अजीब। फिर कहा वह शुक्र का, इंसान अल्लाह की दी हुई कितनी नेमत है शुक्र कर सकता है, हजारों नेमत है। अरे 24,000 टाइम हम 24 आवर्स में सांस लेते हैं बाहर निकालते हैं, इसका ही शुक्रिया अदा नहीं कर सकते। नेमत को ना छोड़ो, आंखों की नेमत छोड़ो, कान की नेमत छोड़ो, दिमाग की नेमत छोड़ो, हाथ पैर दिल सब छोड़ो, सिर्फ हम सांस लेते हैं जिससे हम जिंदा हैं। सांस ही बन जाए ऑक्सीजन बन हो जाए तो आदमी वैसे ही मर जाता है। तो ये हम 24,000 मरतबा लेते हैं 24 आवर में, इसका ही शुक्रिया हम कैसे अदा कर सकते हैं। तो अब दुनियावी नेमतें हैं, दीन की नेमत है, जाहिर की नेमत है, अंदर की बातिन की नेमत है, इतनी ज्यादा नेमत कि इंसान उसको शुमार करना चाहे तो शुमार नहीं कर सकता। कुरान मजीद में अल्लाह खुद फरमाते हैं वइन तउद्दू निअमतल्लाहि ला तुहसूहा, अगर तुम अल्लाह की नेमत को काउंट करना चाहो, इफ यू ट्राई टू काउंट द बाउंटीज ऑफ अल्लाह ला तुहसूहा, इम्पॉसिबल, गिन नहीं सकते। और एक नेमत के अंदर में फिर हजारों नेमत छुपी है ना? एक नेमत है उसको भी जैसे एक आंख है, आंख में बेशुमार नेमतें छुपी हुई है, एक तो देखना और उसके अंदर में कितनी नेमत है। देखकर फिर क्या होता है, समझता है आदमी, पहले देखता है फिर पता लगाता है कि ये जहर है, ये पॉइजन है, या ये स्वीट है, या ये बिरयानी है, या ये देखेगा नहीं तो कैसे। एक नेमत में हजारों नेमत छुपी हुई है, एक कान की नेमत में फिर हजारों नेमत है, इसको कैसे शुमार कर सकेगा। अल्लाह खुद कह रहे हैं मेरी नेमत तुझ पर इतनी है, जाहिर में बातिन में अंदर बाहर हर हजारों नेमत है, इसको तुम शुमार करना चाहो तो नहीं कर सकते। और वह हुस्ने इबादती, इबादत को उनके शराइत और आदाब का ख्याल रखना, नमाज को किस अंदाज से पढ़ना, उसके शराइत क्या है, उसका अदब क्या है, खुशू क्या है, खुजू क्या है, आजिजी क्या है, इखलास क्या है, उन तमाम सिफतों के साथ हर हर इबादत को अदा करना हमारे लिए मुश्किल है जी। और अजीब, अल्लाह के यहां फिर वो कबूल हो जाए तो ऐसी दुआ मांगने का हुक्म दिया हमें कि जिसमें सब कुछ आ गया, अल्लाहुम्मा आइन्नी अला जिक्रिका व शुक्रिका व हुस्नी इबादत, अल्लाहुम्मा आइन्नी अला जिक्रिका व शुक्रिका व हुस्नी इबादत। एक और दुआ है जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने दीन में कभी भी मांगने का आपने मांगा है, अल्लाहुम्मा इन्नी, कितनी जामे दुआ है आप सुनेंगे तो पता चलेगा कि इसमें क्या क्या रखा है। अल्लाहुम्मा इन्नी अस्अलुका, अस्अलुका अल-अफ्वा वल-आफिया वल-मुआफा फिद-दुनिया वल-आखिरा, अल्लाहुम्मा इन्नी अस्अलुका अल-अफ्वा वल-आफिया वल-मुआफा। मैं समझा रहा हूं अफ्व क्या है, आफियत क्या है, मुआफात क्या है, दुनिया में क्या अफवा है, आखिरत में क्या है मुआफात, ये फिर दुनिया वल, पहले दुआ तो आप याद कर लो, अल्लाहुम्मा इन्नी अस्अलुकल अफवा वल आफिया वल मुआफा, तीन लफ्ज है सिर्फ, अफवा आफिया मुआफात, अफवा आफिया और अल्लाहुम्मा इन्नी अस्अलुकल अफवा वल आफियत वल मुआफात फिर दुनिया वला आखिरा। खुदाए पाक की कसम अजीब दुआ है, इसमें सब कुछ आ जाता है। कैसे, तीन लफ्ज अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इस्तेमाल फरमाए। अफ्व का क्या माना है, अफ्व का माना है अस्सलामतु फिद्दीन मिनल फितना, ए अल्लाह मेरे दीन को, मेरे इस्लाम को, मेरे ईमान को आने वाले हर किस्म के फितने से बचा लेना, अफ्व का माना है अस्सलामतु फिद्दीन मिनल फितना, ए अल्लाह हमारा दीन फितने से महफूज रहे जी।
دین میں فتنے دو قسم کے ہوتے ہیں بھائی، ہر ایک کے پاس ہے وہ فتنے. ایک تو ہے شہوات ڈیزائر اور ایک شبہات. شہوات ڈیزائر اینڈ شبہات ڈاؤٹ فل، دین میں ڈاؤٹ فل، مسائل میں ڈاؤٹ فل، حدیث میں ڈاؤٹ فل، سنت میں ڈاؤٹ فل، عبادت میں ڈاؤٹ فل، صحیح ہے یا غلط ہے، صحیح ہے یا غلط ہے، یہ صحیح کہہ رہا ہے یا غلط کہہ رہا ہے. اور ایک ڈیزائر، شیطان بھی ہے، نفس بھی ہے، خواہشات بھی ہے. جیسے بہت ساری عورتیں پردہ کرنے کو بوجھ سمجھتی ہے، پردہ کرنے کو بوجھ سمجھتی ہے، اور بھائی جی پردہ تو آنکھوں کا ہوتا ہے، ہمیں پردے کی ضرورت نہیں، ہم اپنی آنکھوں سے تو نیچے دیکھتے ہیں. اصل میں آزادی چاہتی ہے، بے پردہ رہنا چاہتی ہے، اس کا جی چاہتا ہے میں بن سور کر کے، اچھے کپڑے پہن کر کے بازار کی زینت بن جاؤں، ادھر ادھر کے لوگ بار بار مجھے دیکھیں اور وہ خوش ہوتی ہے بے پردہ. اور لیکن بجائے اس کے کہ وہ اپنے آپ کو گنہگار سمجھے، یہ تو بہت غلط ہے، یوں کہے جی پردہ تو شرعی حکم ہے، میں کمزور ہوں، ابھی میں پردہ نہیں کر پا رہی ہوں، اگر یوں کہے کہ میں گنہگار ہوں، میں بخشش کی امید رکھتی ہوں، میں کوشش کرتی ہوں اور کوشش کرنا چاہتی ہوں، تو پھر یہاں تو کیا ہے، اپنے آپ کو گنہگار بھی نہیں سمجھتی اور اوپر سے کہتے ہیں آنکھوں کا پردہ کافی ہے. تو ایک تو گنہگار بھی ہے اور اوپر سے شریعت کے خلاف بھی بول رہی ہے. ایک انگریز لڑکی تھی، وہ جب مسلمان ہوئی، ایک گوری لڑکی، اس نے ایک نیوز میں دیا، جب وہ مسلمان ہوئی تو اس نے ایک ٹاپک لکھی ہے بیہائنڈ دا ویل، بیہائنڈ دا پردہ، اس نے ٹاپک کا، اس کے ٹاپک کا نام ہی رکھا بیہائنڈ دا ویل، بیہائنڈ دا پردہ، وہ لوگ ویل ہی کہتے ہیں ویل. تو اس نے لکھا جب میں کافرہ تھی تو میں انکورڈ تھی، یعنی پردہ نہیں پہنتی تھی، جسم کے ساتھ، کھلے جسم کے ساتھ، کبھی بازار میں، کبھی کہاں، کبھی اس گلی میں، کبھی اس گلی میں، کبھی شارٹ کپڑے پہن کر کے میں گھومتی تھی. ہر مرد مجھے دیکھتا تھا ایسے جیسے کتے کی طرح مجھے کھا جائے گا. دیکھتے ہیں لوگ جو عورت ایسی گھومتی رہتی ہے ننگی، آدھے آدھے کپڑے، تو لوگ اس کی طرف دیکھیں گے، وہ کتے کی طرح ہوس نگاہوں سے دیکھیں گے. تو مجھے کئی مرتبہ پھر خطرہ بھی ہوتا تھا کہ یہ کہیں میری عزت نہ لوٹ لے، ایسا بھی ہوتا تھا، مجھے جان سے مار دیں گے. کتنا ہوتا ہے لڑکیوں کو مار دیتے، زینا بھی کرتے پھر مار بھی دیتے، کتنے کیسز ہیں، کتنے جیل میں ہیں، روزانہ اخباروں میں ہیں، اور کتنے مسلمان ہیں، چلو غیر مسلم کو تو چھوڑ، کتنے لوگ ہیں، کتنے لائن لگی ہوئی ہے، یہ سارے تھے. تو مجھے ہر وقت ڈینجرس لگ رہا تھا کہ میری گاڑی کے پیچھے کوئی گاڑی آتی تھی تو مجھے خطرہ ہوتا تھا کہ یہ مجھے چیز کر رہا ہے، یہ مجھے بھگا رہا ہے. میرے گھر کے دروازے پر جب تک نہ پہنچ جاتی تھی مجھے سکون نہیں ملتا تھا. یہ خود اس نے لکھا ہے. پھر میں نے ایک نیک مسلمان عورت تھی، اس کے ساتھ میری فرینڈ شپ ہو گئی ورک پلیس پر، تو اس نے مجھے کلمہ پڑھایا، تو وہ پردہ کرتی تھی تو میں نے بھی پردہ شروع کر دیا. اس کی کمپنی میں رہ کر دیکھا دیکھی میں نے بھی پردہ شروع کر دیا. اب جب میں بازار میں چلتی ہوں، پھرتی ہوں، کسی مرد کو پتا نہیں چلتا میں گوری لڑکی ہوں، میں اتنی خوبصورت ہوں، بلکہ مجھے سکون ہوتا تھا اور میرا دل بالکل اطمینان والا کہ میں الحمدللہ لوگوں کی نظروں سے چھپی ہوئی ہوں. اس نے خود لکھا کہ میرے حسن و جمال کا کسی کو پتا نہیں. مولانا حسین احمد مدنی رحمت اللہ علیہ کا واقعہ فرمایا، ایک مرتبہ حضرت ٹرین کا سفر کر رہے تھے، ٹرین کا، گرمی کا موسم تھا، تو ایک انگریز سامنے بیٹھا ہوا تھا میرے، حضرت فرماتے ہیں مولانا حسین مدنی رحمت اللہ علیہ فرماتے ہیں، انگریز سامنے بیٹھا ہوا تھا، حضرت تو بہت خاموش تھے، خاموش بیٹھے. انگریز صاحب کے دل میں خیال آیا کیوں نہ میں مولوی صاحب سے کچھ بات چیت کروں، چھیڑ چھاڑ کروں. چنانچہ اس نے مسئلہ چھیڑ دیا، مولانا آپ لوگ عورت کو گھر کی چار دیوار میں جیل میں رکھتے ہیں. اس نے یہی سوال کیا کہ آپ لوگ عورت کو گھر کی چار دیواری میں جیل میں رکھتے ہیں.
बाहर निकलती है तो उस पर कफन की चादर लटकी हुई होती है। उसने कफन की चादर कहा, वो तो पर्दा होता है। लेकिन कहा जब बाहर निकलती है तो आपका हुक्म होता है भाई पर्दा पहन के जा, कफन की चादर पहना दी उसको, अंदर में भी जे बाद में। हमने वो क्या कहता है, हमने देखो औरतों को कितनी आजादी दी है, जैसा कपड़ा पहनना चाहे बीवी पहन सकती है, जहां घूमना चाहे घूम सकती है। ये मेरी बीवी देखो मेरे पड़ोस में बैठी है, हजरत से कह रहा है, हजरत मोहम्मद से कह, ये मेरी बीवी देखो कितने खूबसूरत कपड़े पहने, मेरे साथ चल रही है, कोई पर्दा नहीं, देखो शॉर्ट कपड़े पहने हुए हैं। हम तो शाना बशाना औरत के साथ चलते हैं, हम साथ में ही होते हैं मियां बीवी। अब उसने ऐसी ऐसी बातें करना शुरू कर दी, हजरत को परेशान करना, ऐसे ऐसे सवाल करने से। असल में वो हजरत को तंग करना चाहता था, हजरत मदनी को तंग करना चाहता, मैं ऐसे आज भी होता है ऐसे जी, ऐसे ऐसे सवाल करते आज भी हमारे, देखो जहां जहां मुसलमान कंट्री भी हो रही यही सवाल ला रहे, आजादी गैर आजादी। हजरत खामोशी से उसकी बात सुनते रहे। अच्छा अच्छा, और हजरत को पसीना आ रहा था, जो कि रहा नहीं जाता था ना, तो ही वाज स्वेटिंग, और गर्मी का मौसम था, बहुत गर्मी थी। फिर वो अंग्रेज भी बाज नहीं आ रहा था, एक सवाल फिर दूसरा सवाल फिर तीसरा। हजरत ने काफी देर तक सबर किया, फिर साथ में हजरत के शागिर्द बैठा हुआ था, उस शागिर्द को कहा, भाई गर्मी का मौसम है, बहुत गर्मी है, जरा ये काट करके कुछ चिकन जबीन बनाओ और मुझे पिलाओ, यानी लेमन शरबत है या इस तरह उसको काट करके बनाओ जो पीते हैं और फिर मुझे पिलाओ। उस शागिर्द ने शरबत बनाया और फिर उसमें उसने बर्फ डाल दी, फिर उसमें उसने लेमन निचोड़ दिया, लेमन शरबत गर्मी में बहुत अच्छा लगता है, हजरत के लिए ग्लास बना दिया। और फिर जब वो लेमन निचोड़ रहा था तो अंग्रेज साहब भी उस शरबत की ललचाई नजरों से देख रहा था, जो गर्मी बहुत थी तो उसके मुंह में भी पानी आ रहा था शरबत का। होता है ना, हम कुछ पीते हैं तो सामने वाले के मुंह में पानी आ रहा है, ये की बड़ी सुगंध आ रही है भाई, समोसे की सुगंध आ रही है, क्या बात है, तो मुंह में पानी आ रहा है। वो कहते हैं मछली के खुशबू से हमने रोटी खा ली, मछली तो नहीं थी लेकिन पड़ोस में मछली पका रहे तो उसकी खुशबू ही से रोटी खा ली, गोया हम भी मछली से रोटी खा रहे। तो हजरत का शागिर वो बना रहा था और वो लेमन निचोड़ रहा था, और लेमन की तो खुशबू भी होती है और गर्मी होती है, और उसको भी पसीना आ रहा है, तो वो उसके मुंह में पानी आ गया। तो जब हजरत ने देखा ये बार बार ग्लास की तरफ देख रहा है, वो अंग्रेज बार बार शरबत के ग्लास की तरफ देख रहा है और वो लेमन की तरफ देख रहा है, हजरत ने उससे पूछा, भाई आप शरबत की तरफ बार बार क्यों देख रहे हो, देखो समझाने का अंदाज तो देखो, खामोश रहे। अब जब जवाब दे रहे, देखो उसने कहा, जी गर्म मौसम है, गर्मी है, और लेमन ऐसी चीज है कि गर्मी के मौसम में उसको देखकर वैसे भी मुंह में पानी आ जाता है, तो मेरे मुंह में पानी आ रहा था तो मैं ग्लास की तरफ देख रहा हूं बार बार। हजरत ने फरमाया, भाई ये तुम्हारी औरत भी ऐसी चीज है, क्या फरमाया, ये औरत भी ऐसी चीज है, औरत चीज ही ऐसी है कि अगर वो बेपर्दा हो तो उसको देखकर मर्द के मुंह में बार बार पानी आता है। देखा पर्दे को कैसे समझा रहे, बेल को कैसे समझा रहे। अब जो ये जवाब सुना तो बेचारे ने शर्म से सर झुका दिया, तू शरबत की तरफ बार बार देख रहा है और तेरी बीवी की तरफ लोग बार बार देखते हैं, आज मिठास का नाम ले लो तो दिल मुतवज्जे होता है, खटास का नाम ले लो तो दिल मुतवज्जे होता है, तो बेपर्दा औरत अगर फिरेगी तो नौजवान लोगों के दिल क्यों उसकी तरफ मुतवज्जे नहीं होंगे। ये हजरत ने समझाया कि मुसलमान में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने और कुरान ने हमें पर्दा हमारी औरतों को करने का हुक्म दिया ताकि मेरी औरत हजारों किस्म के गुनाहों से बची रहे, वो खुद बचाए अपने आप, वो मेरी कब्र में नहीं आएगी और मैं उसकी कब्र में नहीं जाऊंगा, लेकिन कुरान का फॉलो करेगी तो कयामत में नबी सल्लल्लाहु अलैहि वसल्लम की सिफारिश उस औरत को मिल जाएगी। इसलिए तो आजकल दीन पर भी, ये तो है शहवात और एक है शबहात, दीन पर किस महाकिस्म के एतराज। एक मरतबा मेरा बयान था कहीं, तो आजाद मुस्लिम यंग औरत थी, उसने सवाल करना शुरू कर दिया, तो लेडीज प्रोग्राम था और उसके बाद उस औरत ने सवाल किया कि हजरत एक सवाल, साहब एक सवाल है। क्या सवाल है? कि मर्द चार शादियां कर सकता है तो औरत क्यों चार मर्द नहीं कर सकती? मर्द चार शादी चार औरत रख सकता है तो औरत चार मर्द क्यों नहीं रख सकती? अब एक दलील दी, समझ में नहीं आई उसको, दूसरी दलील दी, समझ में नहीं आई, बस नहीं। अब ये बात भी ठीक है, लेकिन मेरा सवाल ये है, ये बात भी ठीक, मेरा सवाल ये है, डटी रही उसी सवाल के ऊपर। तो कभी कभी ऐसा जवाब दे देना चाहिए कि मुंह बंद हो जाए। तो उसको कहा, अच्छा अगर आपके चार शोहर हो, सुनाओ मुझे, उसको मैंने कहा अगर आपके चार शोहर हो तो आपकी कितनी शादियां होगी? चार शादियां होगी ना, तभी तो चार शोहर बनेंगे। तो समझ लो कि चार तो आपकी सासे हो जाएगी, मदर इन लो कितनी हो जाएगी? वैसे भी एक मदर इन लो से परेशान, तो चार हो जाएगी तो क्या होगा, चार तो आपकी मदर इन लो हो जाएगी। और अगर हर सास के पास पांच बेटियां हो तो 20 तो ननन हो जाएगी, है ना, सिस्टर इन लो 20 हो जाएगी। तो चार खाविन, चार सासे और 20 ननन, तेरा गुजारा कैसे होगा? कहने लगी नहीं 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 नहीं, बस समझ गई बात, में बात मेरी समझ में आ गई, बस मैं तो आप ऐसे ही पूछ रही थी। ये है दीन के अंदर में शुभा, ऐसे ऐसे सवाल करते हैं, बाल काटना कैसा है, फुना कैसा है, ये भवे के बाल काटने कैसे हैं, ये तो फुना है, ये तो फुना है, ये तो हम ब्यूटी कर रहे हैं शोहर के लिए, फुला और ये सब शुभा है दीन के अंदर में। हर इंसान औरत मर्द को चाहिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तरीके पर चले, तो दीन के फितने से और शुबहात से, शहवात से बचाने के लिए सबसे बड़ी दुआ, अल्लाहुम्मा इन्नी अस्अलुकल अफवा, ए अल्लाह दीन के फितने से भी और दुनिया के हर किस्म के फितनों से मेरे ईमान की और मेरे इस्लाम की और मेरे दीन की हिफाजत फरमा। ये एक दुआ हो गई, जब इंसान करेगा तो उससे अल्लाह पाक उसकी क्या करेगा? अरे मेरी बात समझ में आ रही है कि ये दुआ बहुत जामे दुआ है। दूसरा लफ्ज क्या है? एक तो अफवा, नंबर दो आफिया, अल्लाहुम्मा इन्नी अस्अलुकल अफवा वल आफिया। आफिया का क्या माना है? लोग पापे मारते हैं यार, ये बीमारी है, फुला बीमारी है, फुला बीमारी। फरमाया अस्सलामतु फिल बदनी मिन सय्यिल अस्का, ए अल्लाह मेरे बदन को हर छोटी बड़ी बीमारी से हिफाजत फरमा। सारी बीमारियों से शिफा की दुआ ये है, अल्लाहुम्मा इन्नी अस्अलुकल अफवा वला। कितनी प्यारी दुआ है, कोई बीमारी ऐसी नहीं जो इसमें दाखिल नहीं है। टीबी हो, कैंसर हो, जी तो कहते भाई दुआ कीजिए कि बस रो रही है, क्या हो गया? मैदे का अल्सर जी, और पेट के अंदर में कह रहे हैं कैंसर है, 8 साल से रोटी नहीं खा सकते। ये दुआ पढ़ा करो सुबह शाम, अल्लाहुम्मा इन्नी अस्अलुकल अफ्वा, और हर वक्त दुआ मीनिंग को समझकर पढ़ो। ऐसे नहीं भाई रट लिया, रटने से काम नहीं चलता, आदमी समझे कि अल्लाह क्या कह रहा है, अल्लाह के नबी क्या कह रहे हैं। अल्लाह दीन से, दुनिया के फितनों से मेरी हिफाजत फरमा, और हर किस्म की बीमारी से, आदमी के जहन में हो जब ये दुआ पड़े। तो ये हो गई आफियत का मतलब। नंबर तीन, अल्लाहुम्मा इन्नी अस्अलुकल अफ्वा वल आफिया, नंबर तीन मुआफात। क्या माना इसका? इसका माना मुहद्दिसीन ने लिखा, अल युआफियहुम मिनका व अन युआफियकल्लाहु मिनन नास, ए अल्लाह, अल्लाह तुम्हें लोगों के फितनों से, शर से बचाए। आज शर बहुत होता है ना, हसद, जेलसी, हेटरेट, नफरत, तो लोगों का शर, मिन शर्रिल वसवासिल खन्नास अल्लज़ी युवस्विसु फी सुदूरिन नास मिनल जिन्नति वन नास, जिन्नात का भी शर और इंसान का भी शर है, इंसानों में भी शैतान है, جو شر کا کام کرتے ہیں. تو اللہ تعالیٰ تمہیں لوگوں کے شر سے بچائے. ہم دعا کرتے ہیں اللہ لوگوں کے شرور اور فطرے سے میری حفاظت کرنا. کس کس قسم کے پلاننگ کرتے ہیں, کسی کو ذلیل کرنے کا, کسی کو ذلیل بے عزتی کرنے کا, کسی کی لڑکی کو, کسی کے بیٹے کو, کسی کی ذات کو, کسی عالم کو, کسی بڑے آدمی کو, کسی نیک آدمی کو, کسی کی بیوی, کسی کی ماں کو ذلیل کرنے کے لیے. یہ اللہ تمہیں لوگوں کے شر سے بچائے. یہ میری پابندی کی دعائیں آپ سنتے ہوں گے. ویسے تو میں نماز کی بات مانگتا ہوں لیکن خود بھی چلتے پھرتے میں کثرت سے دعا پڑھتا ہوں, اے اللہ لوگوں کے شر سے بھی حفاظت فرما. اور اس کے آگے کیا, لوگوں کے شر سے تمہیں بچائیں, اللہ تمہیں لوگوں کے شر سے بھی بچائیں. دونوں آ گیا, لوگوں کے شر سے بھی تمہاری حفاظت ہو اور تمہیں بھی لوگوں کے شر سے بچائیں. دونوں, یعنی میرے شر سے کسی کو تکلیف نہ ہو, لوگوں کے شر سے مجھے تکلیف نہ ہو. ان کو کیا کہتے ہیں؟ معافات. یہ تو ہو گیا دنیا کے بارے میں, والآخرہ بھی ہے نا, فی الدنیا والآخرہ. اس کا معنی ہے اے اللہ جب تک ایمان پر باقی رکھے تو ایمان پر باقی رکھنا, اور جب میری موت آئے تو مجھے کلمے پر موت دے دینا. آخرت آ گئی, اس میں آخرہ میں جنت بھی آ گئی جی, عرش کا سایہ بھی آ گیا, نبی صلی اللہ علیہ وسلم کی مبارک ہاتھوں سے حوض کوثر کا پانی بھی آ گیا. اس لیے ہم لوگ چاہیے کہ ہم یہ دعا کثرت سے پڑھیں. یہ ایک دعا ہے جو یہاں بیان کی ہے. ایک اور دعا ہے, تو میں نے آج دو دعا سکھا دی. ایک اللہم آئنی علی ذکری کا و شکری کا و حسن, اور میں نے اس کی بہت تفصیل سے بات بیان کر دی. نمبر دو, اللہم انی اسألک العفو والعافیہ والمعافات فی الدنیا والآخرہ. یہ دونوں دعا بہت زبردست ہے. تیسری دعا ہے, عن ابی ہریرہ رضی اللہ تعالی عنہ قال ان رسول اللہ صلی اللہ علیہ وسلم قال اذا تشہد احدکم, جب کوئی تشہد میں بیٹھے, تشہد میں, تو اللہ تعالی سے چار چیزوں سے پناہ مانگے, یعنی التحیات, درود ابراہیم کے بعد یہ دعا بھی پڑھ سکتے ہیں. دعا بہت ساری ہے, ربنا آتنا بھی پڑھ سکتے ہیں, اللہم انی ظلمت نفسی بھی, جو دعا, لیکن یہ دعا ہے. اور دوسری ایک اور دعا ہے جو التحیات کے بعد نبی صلی اللہ علیہ وسلم پڑھنے کا حکم دیا, ایک یہ دعا. ایسی دعاؤں کو یاد کر لینی چاہیے, موقع بموقع پڑھنی چاہیے. کبھی سنت میں پڑھیں, کبھی نفل میں التحیات کے بعد پڑھیں, اور کبھی واجب میں پڑھیں, پڑھ سکتے ہیں, فرض میں پڑھیں, لیکن کوئی بھی دعا پڑھ سکتا ہے. ضروری نہیں صرف اللہ انی ظلمت نفسی ہے, یہ دعا بھی ہے. دیکھو اللہ کے نبی خود فرماتے ہیں, مسلم شریف کی صحیح حدیث ہے, فرمایا اذا تشہد احدکم, جب تم تشہد میں بیٹھو تو اللہ تعالی سے چار چیزوں سے پناہ مانگو. نماز کی دعا قبول ہو جاتی ہے تشہد کے بعد, نماز ہی میں سلام تک, تو تشہد کے بعد, التحیات کے بعد, درود ابراہیم کے بعد یہ دعا بھی پڑھ سکتے ہیں. کون سی دعا؟ اللہم انی اعوذ بکا من عذاب جہنم, اے اللہ جہنم کے عذاب سے میری حفاظت فرما. بہت بڑی دعا ہے, چونکہ جہنم اتنی خطرناک چیز ہے, اس کا سن کر ہی آدمی پریشان ہو جاتا ہے, جو گیا اس کا کیا ہوگا. اللہم انی اعوذ بکا من عذاب جہنم. دوسرے نمبر پر ومن عذاب القبر, اور قبر تو مرتے ہی شروع ہو جاتی ہے, کب تک قبر میں رہے گا پتا نہیں ہے. How long the person is going to stay in his قبر, in her قبر, we don't know. دیکھو صحابہ کرام سوئے ہوئے ہیں, نوح علیہ السلام کے زمانے کے, عیسیٰ علیہ السلام, سب قبر میں ہیں, سالوں سال نکل گئے, 4000 سال, 5000 سال, 1400 سال, کسی کو 500 سال, کسی کو 800 سال. ہم مر گئے, ہم قبر میں سو جائیں گے, ہم سے پہلے لوگ مر گئے 3 سال, 10 سال, 15 سال, 20 سال, ہمارے انتقال کے بعد کب قیامت آئے گی, تب تک قبر میں سونا ہے, 100 سال, 200 سال, ہمیں پتا نہیں ہے, کچھ پتا. تو قبر کے عذاب سے بھی پناہ مانگے. اللہم انی اعوذ بکا من عذاب جہنم ومن عذاب القبر, اور نمبر 3 ومن فتنۃ المحیا والممات, زندگی اور موت کے فتنے سے اللہ ہماری حفاظت فرما. اب موت کے فتنے میں عذاب قبر بھی آ گیا, اور فتنۃ المحیا میں دجال کا فتنہ بھی آ گیا, دجال سے بھی حفاظت فرما. تو عذاب قبر بھی, دجال کے فتنوں سے, اور بہت سارے قسم کے فتنوں سے. اور پھر آگے کہا اسپیشلی ومن شر شر فتنتل مسیحی دجال، اور دجال کے فتنے اس کے شر سے بھی ہماری کیا کرنا حفاظت. ہر نبی نے دجال سے پناہ مانگی ہے، اور خود اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا اگر میرے زمانے میں آ گیا تو میں اسے ختم کر دوں گا. پھر اللہ کے نبی نے فرمایا کہ تمہارے زمانے میں آئے تو اس کے شر سے تم کیا کرنا؟ پناہ مانگنا. تو یہ چار چیزوں سے پناہ مانگنے کا حکم دیا. اور ایک اور دعا ہے حضرت علی رضی اللہ تعالیٰ کی، مسلم شریف میں ہے، اذا قام الى الصلاه، جب تم نماز کے لیے کھڑے ہو تو تشہد اور سلام کے درمیان میں، دیکھا تشہد اور سلام کے درمیان میں یہ کلمات بھی پڑھو جو اللہ کے نبی پڑھتے تھے، اللہم اغفر لی ما قدمت وما اخرت. اے اللہ، کتنی اچھی دعا ہے، اللہ میرے اگلے اور پچھلے، چھپے ہوئے کھلے ہوئے ہر گناہ کو معاف فرما. اللہم اغفر لی ما قدمت وما اخرت، میرے پچھلے اگلے جو بھی ہو، وما اسررت وما اعلنت، اے اللہ جو میں نے زیادتی کی اسے معاف فرما، اور ان گناہوں کو بھی معاف فرما جنہیں آپ مجھ سے بھی زیادہ جاننے والے، میں تو کر کے بھول گیا، پتا بھی نہیں کون کون سے گناہ کی اپنے، اس کو بھی معاف. تو ہی آگے بڑھانے والا ہے، تو ہی پیچھے ہٹانے والا ہے، تیرے سوا کوئی عبادت کے لائق. اللہم اغفر لی ما قدمت وما اخرت وما اسررت وما اعلنت، چھپے ہوئے کھلے ہوئے، وما اسرفت، جو زیادتی میں نے کی، وما انت اعلم به منی، انت المقدم وانت المؤخر، لا الہ الا، یاد تو نہیں رہے گا. لیکن جو دعائیں خاص میں نے بتائی ہے آج، وہ تو ضرور مانگنا ہی مانگنا ہے. سمجھ میں آئی بات؟ کون سی ہے؟ اللہم آئین علی ذکرک و شکرک و حسن عبادتک، اور دوسری کیا ہے؟ اللہم انی اسألک العفو والعافیہ. اچھا، اب رکوع اور سجدے میں نفل میں کون سی دعا مانگنی ہے، اور دعا کی قبولیت کی کون کون سی جگہ ہے، کون کون سا وقت ہے، سجدے میں کون سی دعا مانگنی ہے، یہ ساری باتیں انشاءاللہ. نبی صلی اللہ علیہ وسلم سجدے میں کون سی دعا پڑھتے تھے؟ حضرت عائشہ رضی اللہ تعالیٰ خود فرماتی ہے، پھر دین میں یہ پڑھو تو 1000 نیکیاں ملے گی. یہ سب انشاءاللہ زندگی باقی رہی تو آئندہ ہفتے کو اس کو بیان کریں گے. اللہ عمل کی توفیق عطا فرمائے. اللہم صلی علی سیدنا مولانا محمد، یا رب لک الحمد کما ینبغی لجلال وجهک ولعظیم سلطانک. اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. یا اللہ ہمارے گناہوں کو معاف فرما، یا اللہ ہمارے گناہوں کو معاف فرما، یا اللہ اگلے پچھلے چھپے کھلے، اے اللہ سارے گناہوں کو معاف فرما، گھر میں گھر سے باہر، رات میں دین میں، اے اللہ سب کے سامنے چھپ کر کے جتنے گناہ کیے ہیں، آنکھوں سے، کانوں سے، زبان سے، دل سے، اے اللہ دماغ سے، ان تمام گناہوں کو معاف فرما. اللہ العالمین حقوق اللہ حقوق العباد ادا کرنے کی توفیق نصیب فرما. اے اللہ لوگوں کے فتنوں اور شرور سے ہم سب کی حفاظت فرما. یا اللہ فتنہ مسیح الدجال سے حفاظت فرما، یا اللہ عذاب قبر سے حفاظت فرما، جہنم کے عذاب سے حفاظت فرما. اے اللہ تیری رضا نصیب فرما، اے اللہ تیری رضا نصیب فرما، اے اللہ عبادتوں میں خشوع اور خضوع نصیب فرما، اخلاص نصیب فرما، اے اللہ ایمان پر ثابت قدمی نصیب فرما، اے اللہ دین پر استقامت نصیب فرما، ہمیں ہماری آل اولاد کو اور ہماری نسلوں کو ایمان پر ثابت قدمی نصیب فرما. یا اللہ ہمیں اور ہمارے والدین کی، ہمارے اہل و عیال کی، ہمارے رشتہ داروں کی، بھائی بہنوں کی مغفرت فرما، اس مجمع کی مغفرت فرما، دور دور سے لوگ درس حدیث میں آئے ہیں، تیرے نبی پاک صلی اللہ علیہ وسلم کی حدیث کے صدقے اور ان کی پیاری پیاری باتوں کے صدقے، اے اللہ اس پورے مجمع کی مغفرت فرما، سب کی مغفرت فرما، سب کی مغفرت فرما، سب کی مغفرت فرما، پریشانیوں کو دور فرما، بیماریوں کو دور فرما، گھروں میں سکون نصیب فرما، زندگیوں میں سکون نصیب فرما. یا اللہ ہماری آل اولاد کی مغفرت فرما، ہماری آل اولاد کو ہماری آنکھوں کی ٹھنڈک بنا. اے اللہ میاں بیویوں میں محبت نصیب فرما. یا اللہ یا رحمان یا اکرم الاکرمین یا ذا الجلال والاکرام، پوری امت کی مغفرت فرما، زندوں کی مغفرت فرما، مردوں کی مغفرت فرما، ہسپتال میں، گھروں میں جو بھی بیمار ہو سب کو شفا عطا فرما، آنے والے ہر قسم کی بیماریوں سے ہماری حفاظت فرما، حلال روزی نصیب فرما. اے اللہ دل میں غیر اللہ کو نکال کر اے اللہ تو خود ہمارے دل میں آ جا، اے اللہ حرام کھانے سے پینے سے ہماری حفاظت فرما، مرتے دم تک ایمان پر قائم دائم فرما، موت آئے ایمان پر موت نصیب فرما، نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے تو پھیل ہماری دعاؤں کو قبول فرما، وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وصحبہ اجمعین، رحمت